الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذ ابتلى إبراهيم ربه بكلمات فأتمهن قال إني جاعلك للناس إماما سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم وإذ ابتلى إبراهيم ربه اور جب آیا جب آزمایا ابراہیم علیہ السلام کو اس نے رب نے بکلمات ان چند چیزوں میں فَأَتَمَّهُن تو ابراہیم علیہ السلام اس میں کامیاب ہو گئے اَتَمَّهُنَّ کا مطلب ہوتا ہے مِعَ فِي الْمِعَ سینٹ پر سینٹ کامیاب ہو گئے یہ بہتر سے بہترین نمبر ہوتے ہیں تو ابراہیم علیہ السلام پر آزمائشیں آئیں اور اللہ نے ان کو فرمایا کہ وہ 100% کامیاب ہو گئے ہم لوگ تو آزمائشوں کے قابل نہیں ہیں اللہ اکبر کبیرہ یہاں ایک سوال پیدا ہوتا ہے کہ اللہ تعالیٰ تو علیم بذات الصدور ہیں سینوں کے پھیر جانتے ہیں پھر انہوں نے کیوں آزمایا تو مفسرین نے اس کا جواب لکھا کہ تین وجہ سے آزمائش آتی ہے ایک کبھی گناہوں کی وجہ سے آتی ہے دوسرا کسی کی قابلیت معلوم کرنے کے لیے اس کو آزماتے ہیں جیسے استاد سوال پوچھتا ہے طالب علم سے تو مقصد ہوتا ہے بچے کی قابلیت کو معلوم کرنا اور تیسرا کبھی کبھی تربیتی انداز سے اللہ تعالیٰ بندے کو آزمائشوں میں ڈالتے ہیں تاکہ اس کی تربیت ہو جائے تو ابراہیم علیہ السلام کی جو آزمائشیں تھیں نا وہ تیسری طرح سے تھیں اللہ نے ان کو آزمائشوں میں ڈالا ان کی تربیت کرنے کے لیے چونکہ انسانوں کی تربیت انبیاء کرتے ہیں اور انبیاء کی تربیت اللہ تعالیٰ کرتے ہیں اس لیے قرآن مجید میں اللہ تعالیٰ نے اپنے حبیب صلی اللہ علیہ وسلم سے خطاب کیا لما یہ جو لما کا لفظ ہے نا یہ سوال ہے ایسا کیوں تو اللہ تعالیٰ نے فرمایا لما تقولون ما لا تفعلون یا ایھا النبی لم تحرم ما احل اللہ لک تبتغی مرضات ازواجک لیکن اللہ تعالیٰ جانتے تھے کہ نبی علیہ السلام کے دل میں اللہ کی خشیت اتنی ہے عظمت اتنی ہے کہ اگر صرف لما سے خطاب کر دیا تو شاید دل برداشت ہی نہیں کر سکے گا اس لیے اللہ نے فوراً پہلے یا بعد میں مغفرت کا اعلان بھی کر دیا کہ محبوب یہ نہ سوچنا کہ میں ناراض ہوں میں ناراض نہیں ہوں لما تحرم ما احل اللہ لک تبتغی مرضات ازواجک واللہ غفور الرحیم تو دیکھا مغفرت کی ساتھ خوشخبری بھی دے دی اور کہیں کہیں اللہ تعالیٰ نے پہلے فرما دیا اف اللہ عنک اللہ آپ کو معاف کرے لما اذنت لهم آپ نے ان کو کیوں اجازت دی تو یا پہلے مغفرت کا اعلان یا بعد میں مغفرت کا اعلان تاکہ میرے محبوب کے دل کو تسلی رہے کہ اللہ تعالیٰ تربیت کے لیے لما کا لفظ استعمال تو کر رہے ہیں مگر ناراض نہیں ہیں اب یہ تربیت اللہ نے اپنے خلیل کی بھی کی ابراہیم علیہ السلام کی اللہ اکبر کبیرہ قرآن مجید میں ابراہیم علیہ السلام کی اتنی اللہ نے تعریفیں کی ہیں اتنی اللہ نے تعریفیں کی ہیں کہ خلت کا حق ادا کر دیا ہم لوگوں کو حکم ہے کہ جو بندہ قیامت کے دن قلب سلیم لائے گا وہ اللہ کے ہاں قبول ہوگا. یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم. اور ابراہیم علیہ السلام وہ خوش نصیب ہیں جن کو دنیا میں اللہ فرماتے ہیں اذ جاء ربه بقلب سلیم, یعنی اس آیت کو پڑھتے ہیں نا تو دل میں ٹھنڈک پڑ جاتی ہے کہ کیا ابراہیم علیہ السلام کو اللہ نے شان دی, دنیا میں اللہ ان کے قلب کو قلب سلیم فرما رہے ہیں. پھر اللہ تعالیٰ نے ابراہیم علیہ السلام کے بارے میں قرآن میں فرمایا وہ ابراہیم الذی وفا, اور وہ ابراہیم جس نے میرے ساتھ وفا کی. سبحان اللہ سبحان اللہ, کیا ابراہیم علیہ السلام نے بندگی کا حق ادا کیا ہوگا کہ اللہ فرماتے ہیں وہ ابراہیم الذی وفا, اور ابراہیم جس نے میرے ساتھ وفا کر دی. چنانچہ ابراہیم علیہ السلام پر مختلف امتحان آئے, ان کی تفسیر سورہ برات کی آیت میں ہے التائبون العابدون الحامدون, اور دوسری سورہ احزاب میں ہے کہ ان المسلمین والمسلمات والمؤمنین والمؤمنات, اور تیسرے سورہ مؤمنون کی آیت میں ہے قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون. لیکن اگر ہم کٹ دی سٹوری شارٹ معاملے کو مختصر کریں تو ابراہیم علیہ السلام پر تین امتحان بڑے آئے. پہلا انعام کہ ان کو دین متین کی تبلیغ کا حکم ہوا, تو ابراہیم علیہ السلام نے اپنے گھر سے اپنی قوم سے تبلیغ کا آغاز کیا. اب عجیب معاملہ تھا, چچا جو باپ بنا ہوا تھا آزر وہ بت فروش تھا, یعنی بت بناتا ہی نہیں تھا, بت بنا کے بیچتا تھا, اور ابراہیم علیہ السلام اس کے گھر میں رہ رہے تھے. اب وہ بندہ جو بت فروش ہے اس کو بتوں کے خلاف کوئی بات کرنا کتنا مشکل کام ہے, مگر ابراہیم علیہ الصلوۃ والسلام نے ٹھوس بات کی. مگر بات کرتے ہوئے جو ادب کا مقام تھا اس کو بھی ہاتھ سے نہیں جانے دیا, بات کی یا ابتی, اے میرے ابا جان. یہ یا ابتی کا لفظ بتا رہا ہے کہ واقعی بیٹے کو باپ کے ساتھ جو محبت کا اظہار کرنا چاہیے ابراہیم علیہ السلام نے اس کا بھی حق ادا کر دیا, مگر محبت میں آ کے بندہ بات ڈھیلی کر جاتا ہے. تو ابراہیم علیہ السلام نے بات بڑی ٹھوس کی, یا ابتی, اے میرے ابا جان, انی اراک و قومک فی ضلال مبین, میں آپ کو اور آپ کی قوم کو سری گمراہی میں دیکھتا ہوں. اب بات کتنی پتھر کی طرح ٹھوس ہے لیکن کر پیار کے انداز میں رہے ہیں. چنانچہ باپ نے گھر سے نکال دیا کہ تم میرے گھر میں رہتا ہے اور میرے بتوں کے خلاف باتیں کرتا ہے, نکل جا گھر سے. اب ایک نوجوان بچے کے لیے گھر سے نکال دیا جانا یہ کوئی چھوٹی سزا نہیں ہوتی, جائیں تو کہاں جائیں, کہیں تو کس سے کہیں, مانگیں تو کس سے مانگیں. خیر ابراہیم علیہ السلام نے گھر تو چھوڑ دیا مگر اب قوم کی باری تھی, تو انہوں نے سوچا کہ میں اپنی قوم کو بھی کسی طرح تلقین کروں کہ وہ بتوں کی پوجا چھوڑ دیں. چنانچہ ایک میلہ لگتا تھا, قوم اس میلے میں جاتی تھی 3 دن کے لیے, تو قوم نے ان کو کہا کہ ابراہیم علیہ السلام آپ بھی چلیں. انہوں نے جواب میں کہہ دیا انی سقیم, میں بیمار ہوں. ایک بیماری ہوتی ہے جسمانی, ایک ہوتی ہے روحانی, تو اصل میں ابراہیم علیہ السلام کو دلی تکلیف تھی ان کی بت پرستی کی وجہ سے, اس لیے انہوں نے اپنے آپ کو سقیم کہہ دیا. قوم چلی گئی, پیچھے ابراہیم علیہ السلام بت خانے میں آئے, जहाँ बुत रखे थे और उसकी पूजा करते थे, उन्होंने कुल्हाड़ा लिया। फजअलहुम जुज़ाज़ा इल्ला कबीरा, सब बुतों के टुकड़े टुकड़े कर दिए सिवाय एक बड़े बुत के, और वो कुल्हाड़ा जो था वो बड़े बुत के कंधे पे लटका दिया। अब कौम जब मेले से वापस आई तो उन्होंने देखा कि जिसको वो खुदा मानते थे, जिनसे वो मुरादें मांगते थे, उनके तो टुकड़े टुकड़े हुए पड़े हैं। तो उन्होंने कहा कि ये काम कौन कर सकता है। किसी ने कहा इन्ना समेना फतेई यज़कुर हम युकाल रहु इब्राहिम, हमने एक नौजवान के बारे में सुना है जिसका नाम इब्राहिम है, वो बुतों के ख़िलाफ़ बातें करता था, उसी ने किया होगा। चुनाचे इब्राहिम अलैहिस्सलाम को गिरफ़्तार कर लिया गया। वक्त का बादशाह जो ख़ुद भी खुदाई का दावा करता था, उसने इब्राहिम अलैहिस्सलाम को अपने दरबार में बुला लिया। अब उसने इब्राहिम अलैहिस्सलाम से मुनाज़रा किया तो इब्राहिम अलैहिस्सलाम ने उसको ऐसे मस्कत जवाब दिए कि वो बेचारा चुप हो गया। पहले तो इब्राहिम अलैहिस्सलाम ने कहा कि मेरा रब वो है जो जीता जिलाता है और मारता है। उसने कहा ये काम तो मैं भी करता हूँ, एक बुना बेगुनाह बंदे को मौत की सज़ा दिलवा दी और एक बंदा जिसको सज़ाए मौत मिली थी उसको माफ़ कर दिया। कहने लगा देखो इसको मैंने मार दिया, इसको मैंने ज़िंदा कर दिया। तो इब्राहिम अलैहिस्सलाम समझ गए कि सीधी उंगली से घी नहीं निकलना, ये टेढ़ी उंगली से निकालना पड़ेगा। तो इब्राहिम अलैहिस्सलाम ने जवाब दिया कि मेरा रब वो है याती बिश्शम्स मिनल मशरिक फाती बिहा मिनल मगरिब, मेरा रब वो है जो मशरिक से सूरज को तलू करता है, अगर तुम खुदाई का दावा करते हो तो मगरिब से तलू करके दिखा दो। फबोहित अल्लज़ी कफर, वो काफिर तो मबहूत होके रह गया, लाजवाब होके रह गया। अब जब बंदा लाजवाब हो जाता है ना तो फिर तशद्दुद पे उतर आता है। चुनाचे उसके पास जवाब तो था कोई नहीं, उसने अपनी कौम से पूछा कि इसका क्या करना चाहिए। कौम ने कहा कालू हर्रकू हो वंसरू आलिहतकुम, इसको आग में जला दो और अपने माबूदों की मदद करो। अकल के ऐसे अंधे थे कि जिन माबूदों से मदद मांगते थे कहते हैं कि हम उनकी मदद कर रहे हैं। खैर नमरूद ने ऐलान कर दिया कि इतने दिनों के बाद हम इनको आग में जलाएंगे और इसके लिए लोग लकड़ियाँ इकट्ठी करें। मुफस्सरीन ने लिखा है उस वक्त की औरतें मनते मानती थीं, मेरा बेटा बीमार है, अगर सेहत याब हो गया मैं इब्राहिम की चिता में 2 मन लकड़ियाँ डालूंगी, 5 मन लकड़ियाँ डालूंगी, 10 मन लकड़ियाँ डालूंगी। यूं लकड़ियों का एक अंबार लग गया, पहाड़ बन गया। अब उन लकड़ियों को आग लगानी थी, आग तो लगा दी मगर आग इतनी ज़्यादा थी कि कोई करीब भी नहीं जा सकता था। तो इब्राहिम अलैहिस्सलाम को किस तरह डालें, नमरूद ने उनको एक झूले में बिठाया कि हम इनको झूला झुलाएंगे और ये जब झूला आग के पास जाएगा ना तो हम उसको खोल देंगे और ये आग के अंदर जाके गिरेंगे। अब अंदाज़ा लगाइए कि आग का पहाड़ आँखों के सामने नज़र आ रहा है और इब्राहिम अलैहिस्सलाम अकेले हैं और उनकी हिमायत में कोई बात करने वाला एक भी बंदा मौजूद नहीं है, मगर इब्राहिम अलैहिस्सलाम ने अल्लाह पे तवक्कुल की और इसके लिए तैयार हो गए। आप ख़ुद अंदाज़ा लगाइए कि जब उनको झूले में बिठाया गया होगा उनके दिल की कैफियत क्या होगी कि मुझे आग में फेंका जाएगा और चंद मिनट के अंदर मैं आग से जल के कबाब बन जाऊँगा। अल्लाह की शान देखें कि जब झूले को झुला दिया गया तो जिब्रील अलैहिस्सलाम जो अल्लाह के फरिश्ते हैं और उनके कामों में से एक काम ये भी है कि अंबिया की और मोमिनों की दुनिया में मदद फरमाते हैं, तो उन्होंने अल्लाह ताला से अर्ज़ की या अल्लाह आपके खलील को आग में डाला जा रहा है, अगर आप इजाज़त दें तो मैं इनकी मदद करूँ। اللہ نے فرمایا ہاں اگر وہ مدد قبول کرتا ہے تو تم ان کی مدد کرو. جبریل علیہ السلام کو اللہ نے ایسے پر عطا فرمائے ہیں کہ وہ اڑتے ہیں اتنی تیزی کے ساتھ کہ اگر بارش کا قطرہ زمین سے ایک بالشت اوپر ہو تو بارش کے قطرے کے زمین پر گرنے سے پہلے وہ سدرۃ المنتہا سے زمین پر آ کر پھر واپس جا سکتے ہیں. چنانچہ ابراہیم علیہ السلام اس وقت ان کے پاس جبریل علیہ السلام آئے اور جبریل علیہ السلام نے آ کے کہا اللہ کا حاجہ کیا آپ کو میری مدد کی ضرورت ہے؟ اب بتائیں کہ بندے کو جھلا دیا گیا, سامنے آ گئے, چند لمحوں کی بات ہے اور اس وقت ایک فرشتہ آ کے پوچھتا ہے جی آپ کی میں مدد کر سکتی ہوں کر سکتا ہوں؟ تو ابراہیم علیہ السلام نے کہا کہ حسبی ان سؤالی علمہ بحالی, کہ جو اللہ کو معلوم ہے کہ میں کس حال میں ہوں یہ بات مجھے تم سے سوال کرنے سے روک رہی ہے. میں تم سے کوئی سوال نہیں کرتا اس لیے کہ میرے اللہ کو معلوم ہے میرے ساتھ ہو کیا رہا ہے. اس کو پنجابی میں کہتے ہیں جے سونا میرے دکھ وچ راضی تے میں سکھ نو چلے ڈاواں. جے سونا میرے دکھ وچ راضی تے میں سکھ نو چلے ڈاواں. تو ابراہیم علیہ السلام نے یہی بات کی کہ اگر میرا اللہ راضی ہے کہ میں آگ میں جل جاؤں تو میں اس پہ راضی ہوں. اب جب ابراہیم علیہ السلام نے جبریل علیہ السلام کو بھی انکار کر دیا تو اللہ فرماتے ہیں کہ پھر ہم نے ارادہ کیا ابراہیم کی مدد کا. قلنا, ہم نے کہا یا نار کونی بردم و سلام علی ابراہیم, ہم نے کہا اے آگ ابراہیم کے اوپر ٹھنڈی سلامتی والی ہو جا. مفسرین نے لکھا کہ اگر اللہ فرماتے کہ ٹھنڈی ہو جا تو آگ برف کی طرح ٹھنڈی ہوتی اور ابراہیم علیہ السلام فریز ہو جاتے. اللہ نے دو لفظ استعمال کیے بردم و سلامہ, سلامتی والی. چنانچہ اللہ نے آگ کو ایئر کنڈیشن بنا دیا اور ابراہیم علیہ السلام ظاہر میں تو آگ میں گرے اور اللہ نے وہاں ان کو اس طرح رکھا جس طرح کوئی ایئر کنڈیشن میں رہتا ہے. اب جتنے دن اللہ نے چاہا, 40 دن یا جو بھی تھا, ابراہیم سم آگ میں رہے اور ان کا بال بھی بیکا نہیں ہوا اور بالآخر ان کو خیریت کے ساتھ آگ سے نکال لیا گیا. دوسرا ان کے اوپر جو امتحان آیا وہ یہ تھا کہ ابراہیم علیہ السلام عراق کے رہنے والے تھے, کوفہ کے رہنے والے تھے. اللہ نے حکم دیا کہ اپنی بیوی کو لے کر تم شام جاؤ. ان کی بیوی سارا ان کا نام تھا, ان کو لے کر وہ شام کی طرف چلے. راستے میں ایک بدبخت بادشاہ تھا, اس نے اپنی پولیس کو حکم دیا ہوا تھا کہ تم جہاں کہیں کسی خوبصورت عورت کو دیکھو تو مجھے اطلاع دو, میں اس عورت کو پکڑوا لوں گا اور اس کے ساتھ منہ کالا کروں گا. چنانچہ پولیس نے اس کو اطلاع دی کہ ایک عورت ہے, ایک مرد ہے, عورت بہت خوبصورت ہے. اس نے بیوی سارا کو پکڑا لیا. اب تنہائی میں جب وہ چاہتا تھا کہ بیوی سارا کی طرف ہاتھ بڑھائے تو اللہ نے اس کے ہاتھوں پہ فالے ڈال دیا اور اس کے ہاتھ شل ہو گئے. اس سے بادشاہ پریشان ہو گیا. تو بادشاہ کی ایک بیٹی تھی جس کا نام تھا ہاجرہ, اس نے ابراہیم علیہ السلام سے معافی بھی مانگی اور اپنی بیٹی ان کو باندی کے طور پہ خدمت کے لیے پیش بھی کر دی. چنانچہ ابراہیم علیہ السلام اپنے وطن پہنچے. اب وطن پہنچ کے ابراہیم علیہ السلام دعائیں کر رہے تھے کہ یا اللہ مجھے اولاد کی نعمت عطا فرما. اللہ نے ان کو اولاد عطا فرما دی. بی بی ہاجرہ کے ہاں ایک بیٹا ہوا جس کا نام اسماعیل رکھا گیا. اسماعیل, اسما کا مطلب ہوتا ہے سن اور عیل کا مطلب ہوتا ہے اللہ, تو اسماعیل کا مطلب سن میرے اللہ. अब छोटा बच्चा कितना मासूम होता है और कितना प्यारा होता है, माँ बाप की तो जान उसमें अटकी होती है। हमने देखा कि छोटा बच्चा तकलीफ़ में होना तो उसके रोने पे माँ बाप रोते हैं और उसके हंसने से माँ बाप हंसते हैं, उसकी तकलीफ़ बर्दाश्त नहीं होती। अब इस छोटे से बच्चे को और इसकी वालदा को अल्लाह ने हुक्म दिया, ए मेरे इब्राहिम, इनको जाके एक वीराने के अंदर छोड़ के आओ, एक ऐसी जगह बिवादिन गैर ज़ी ज़रइन, जहाँ पे ना दरख्त है ना खेती है, कोई साए की चीज़ ही नहीं, इनको वहाँ छोड़ के आओ। अब आप बताइए कि बीवी को और मासूम बच्चे को ऐसे वीराने में छोड़ के आना कोई छोटा इम्तिहान तो नहीं है? हम लोगों के घर वाले अपने घर में होते हैं, महफूज होते हैं, लेकिन फिर भी हम बाहर कहीं निकलते हैं ना तो फिक्र रहती है कि अल्लाह खैर रखे। और इब्राहिम अलैहिस्सलाम को तो हुक्म हुआ वीराने में छोड़ के आओ, चुनाचे इब्राहिम अलैहिस्सलाम ने बीवी को बच्चे को साथ लिया और शाम से वो चल पड़े मक्का मुकरमा की तरफ। उस वक्त इस जगह पर पानी नहीं था, जिसकी वजह से बिल्कुल सब्ज़े का नामो निशान नहीं था। जब पानी ना हो तो सब्ज़ा कहाँ से हो? चुनाचे इब्राहिम अलैहिस्सलाम अपनी बीवी और बच्चे को लाए और उन्होंने लाकर यहाँ छोड़ दिया। अब जब छोड़ के वो जाने लगे तो बीवी हाजरा ने पूछा, आप हमें छोड़ के क्यों जा रहे हैं? इब्राहिम अलैहिस्सलाम चुप रहे। फिर दोबारा पूछा कि मुझे और मेरे बेटे को इस वीराने में जंगल में छोड़ के क्यों जा रहे हैं? इब्राहिम अलैहिस्सलाम फिर चुप रहे। तीसरी मर्तबा उन्होंने सवाल का अंदाज़ बदला और ये पूछा कि क्या आप हमें अल्लाह के हुक्म से यहाँ छोड़ के जा रहे हैं? तो इब्राहिम अलैहिस्सलाम ने सर हिला दिया कि हाँ। तो बीवी हाजरा ने कहा, अगर अल्लाह के हुक्म पर छोड़ कर जा रहे हैं तो अल्लाह हमें ज़ाया नहीं होने देंगे। सुभान अल्लाह, अल्लाह पर ये एतमाद और तवक्कुल हमारे घर की हर औरत को नसीब हो जाए, हर मर्द को नसीब हो जाए। चुनाचे इब्राहिम अलैहिस्सलाम उनको छोड़कर ज़रा आगे गए, मगर दिल तो दुखी था। अल्लाह का हुक्म तो पूरा कर दिया था, मगर दिल तो गमज़दा था ना कि बीवी और बेटे को ऐसी जगह छोड़ कर जा रहे हैं, ना बंदा ना परिंदा, पता नहीं कोई दरिंदा आए और दोनों को नुकसान पहुंचा जाए तो क्या होगा। चुनाचे थोड़ा दूर जाके इब्राहिम अलैहिस्सलाम ने दुआ मांगी, रब्बे इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन गैर ज़ी ज़रइन इंद बैतिकल मुहर्रम, ए अल्लाह, मैंने अपने औलाद को आपके मुकद्दस घर के पास जो गैर ज़रा है छोड़ दिया है, आबाद कर दिया है। मकसद क्या है? रब्बना लियुकीमुस्सला, ए अल्लाह, ताकि वो नमाज कायम करें। फजअल अफ़िदतम मिनन्नास तहवी इलैहिम, ए अल्लाह, लोगों के दिल उनकी तरफ माइल कर दे ताकि वो दीन का काम कर सकें। लोगों के दिल मुतवज्जे होंगे तो दाई दीन का काम कर सकते हैं ना। वरज़ुक़हुम मिनस्समरात, और ए अल्लाह, इनको खाने को फल अता फरमा। अब ज़रा गौर कीजिए कि ज़ाहिर में वहाँ पर तो कोई न दरख्त है ना कोई खेती है, और इब्राहिम अलैहिस्सलाम खाने के लिए फल मांग रहे हैं, ए अल्लाह, इनको खाने को फल अता फरमा, इसलिए कि उनका यकीन कामिल था और वो जानते थे कि अल्लाह जो चाहे जहाँ से चाहे वो निकाल सकता है, उसको पैदा कर सकता है। अल्लाह ताला ने कुरान मजीद में इब्राहिम अलैहिस्सलाम की इस दुआ का कबूलियत का भी तज़किरा कर दिया और फरमाया कि देखो, ये मेरा घर वो जगह है, युजबा इलैहि समरातु कुल्ली शै, हर चीज़ का फल यहाँ पे पहुँचता है। आज आप मक्का मुकरमा जाएँ, आपको हर चीज़ का फल मिलेगा, सर्द मुल्कों के फल, गर्म मुल्कों के फल, हर मौसम के फल वहाँ मिलते हैं। हत्ता के इंसान का फल उसकी औलाद होती है, वो भी है। हर बंदा तड़पता है, मैं अपने बच्चे को मक्का मुकरमा भेजना चाहता हूँ, میں مدینہ طیبہ بھیجنا چاہتا ہوں, اللہ نے سب ثمرات وہاں پہنچا دیے. خیر ابراہیم علیہ السلام تو واپس آ گئے, اب پیچھے بی بی ہاجرہ نے اپنے بیٹے کو دودھ پلایا. اب عورت کا دودھ تو ایک دن میں ختم ہو جاتا ہے, تو بچہ روتا تھا اور وہاں پہ نہ پینے کے لیے دودھ تھا نہ پینے کے لیے پانی تھا. اب آپ بتائیں بچہ پیاسا ہو, معصوم ہو, چھوٹا ہو اور وہ رو رہا ہو, تو ماں کے دل پہ کیا گزرتی ہے. تو بی بی ہاجرہ بہت پریشان سوچنے لگیں کہ میں جا کے ذرا دیکھوں تو صحیح, شاید کہیں درخت نظر آ جائیں اور پانی کی کوئی امید نظر آ جائے. چنانچہ دو پہاڑی چوٹیاں تھیں, ایک کا نام تھا صفا اور دوسری کا نام تھا مروہ. انہوں نے بچے کو لٹایا اور صفا کے اوپر چڑھ گئیں, مگر وہ جگہ ایسی تھی جہاں سے وہ ادھر ادھر درختوں کو بھی دیکھ رہی تھیں اور نظر بچے پہ بھی تھی کہ کوئی درندہ آ کے بچے کو نقصان نہ پہنچا جائے, بچے کا نظر میں رہنا بھی ضروری تھا. پھر سوچا کہ یہاں سے تو کچھ نظر نہیں آتا, چلو میں دوسری چوٹی پہ جاتی ہوں. اب دوسری چوٹی پہ وہ چل پڑی, مگر راستے میں ایسی جگہ آئی جہاں پر وہ اپنے بچے کو دیکھ نہیں سکتی تھی. اب وہ جو جگہ آئی تو بی بی ہاجرہ بھاگ پڑی. اللہ کو اپنی بندی کا یہ بھاگنا پسند آ گیا اور انہوں نے جو صفا اور مروہ کے درمیان چکر لگائے, اللہ نے اس کو حج اور عمرے کی عبادت کا حصہ بنا دیا. پھر بی بی ہاجرہ نے دیکھا کہ کچھ پرندے ہیں جو اسماعیل علیہ السلام کے پاس اتر رہے ہیں, تو وہ حیران ہوئی کہ پرندے کیسے اتر رہے ہیں. جب آ کے دیکھا تو کیا دیکھتی ہیں کہ اسماعیل علیہ السلام کے پاس پانی کا ایک چشمہ جاری ہو گیا تھا. اب پانی نیچے سے آ رہا تھا اور پھیل رہا تھا, تو بی بی ہاجرہ نے چند پتھر ارد گرد رکھے اور اس کو کہا زم لم. لم لم کا مطلب ہوتا ہے ٹھہر جا ٹھہر جا. یہ زم لم کا چشمہ تھا جو جاری ہو گیا. اب وہاں پانی ملنے لگا. جب پانی ملنے لگا تو بی بی ہاجرہ نے وہاں قیام کر لیا. ایک قبیلہ تھا بنو جرحم, وہ قریب رہتا تھا, پانی کی وجہ سے وہ بھی بہت خوش ہو گئے. بلکہ اب قافلے جو آتے جاتے تھے نا شام کی طرف, وہ یہاں آ کر رکتے تھے اور یہاں پانی پیتے تھے, پانی سے نہاتے تھے اور سیراب ہوتے تھے. تو یہاں پر ایک بستی بننے لگ گئی, اس کا نام مکہ مکرمہ پڑ گیا. جب اسماعیل علیہ السلام ذرا بڑے ہوئے جوان ہوئے تو اللہ نے ابراہیم علیہ السلام کو حکم دیا کہ میرے گھر کی تعمیر کرو, تعمیر نو. یہ بیت اللہ کو سب سے پہلے فرشتوں نے بنایا تھا, پھر اس کے بعد آدم علیہ السلام نے بنایا تھا. پھر یہ سلسلہ چلتے چلتے ابراہیم علیہ السلام کے زمانے میں بیت اللہ کی بنیادیں تو تھیں لیکن عمارت بوسیدہ ہو کے گر گئی تھی. تو اللہ نے حکم دیا اے میرے خلیل میرے گھر کو بناؤ. تو ابراہیم علیہ السلام نے اپنے بیٹے کے ساتھ مل کر بیت اللہ کو تعمیر کیا, معمار کعبہ بنے. قرآن مجید میں ہے وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ. یاد کرو اس وقت کو جب ابراہیم اور اسماعیل میرے گھر کی بنیادیں کھڑی کر رہے تھے. اب ہم تو بنیاد کھڑی کر کے خوش ہو جاتے ہیں, جی ادارہ بن گیا, عمارت کھڑی ہو گئی, مگر اصلی بات آگے ہے کہ ابراہیم علیہ السلام نے دعا مانگی ربنا تقبل منا, اے اللہ اس کو ہم سے قبول کر لیجئے. اصل چیز قبولیت ہے, اگر قبولیت نہ ہوگی تو ادارے بنانے کا کیا فائدہ. پھر انہوں نے دعا مانگی ربنا وجعلنا مسلمین لک ومن ذریتنا امۃ مسلمۃ لک, اے اللہ ہمیں بھی مسلمان بنا دے, مسلمان سے مراد تسلیم کرنے والا, بات ماننے والا, और हमारी औलाद में से भी एक मानने वालों की जमात कर दे। ये फ़र्क होता है, दुनियादार औलाद के लिए अल्लाह से दुनिया मांगते हैं और अल्लाह वाले औलाद के लिए अल्लाह से आखरत मांगते हैं। तो इब्राहीम अलैहिस्सलाम ने दुआ मांगी, ऐ अल्लाह मेरी आने वाली औलाद में अपने फरमाबरदार बंदों की एक जमात बना दे। और अल्लाह हमें हज के अरकान सिखा दीजिए, मनासिक सिखा दीजिए। और ऐ अल्लाह घर तो मैंने बना दिया, इसको आबाद करने वाले को भेज दीजिए। मदरसा मैंने बना दिया, पढ़ाने वाले को भेज दीजिए। इबादत खाना मैंने बना दिया, इबादत सिखाने वाले को भेज दीजिए। इब्राहीम ने सामने अजीब दुआ मांगी, जब मजदूर मजदूरी करता है तो उजरत मांगता है, तो इब्राहीम अलैहिस्सलाम ने अल्लाह से दरहम और दीनार नहीं मांगे, दुनिया का माल नहीं मांगा, बल्कि इब्राहीम अलैहिस्सलाम ने कहा, ऐ अल्लाह मुझे कुछ नहीं चाहिए, बस मुझे आमना का लाल अता कर दीजिए। अब अंदाज़ा लगाइए, जिस जगह पर दुआ हुई उसका नाम है बैतुल्लाह, और दुआ मांगने वाले इब्राहीम खलीलुल्लाह और आमीन कहने वाले इस्माइल ज़बीहुल्लाह, और जिनके लिए दुआ मांगी उनका नाम था मुहम्मद रसूलुल्लाह। चुनाचे नबी इस्लाम ने फरमाया, मैं इब्राहीम अलैहिस्सलाम की दुआ की कबूलियत बन के दुनिया में आया हूँ। फिर एक तीसरा इम्तहान भी आया, वो इम्तहान इससे भी ज़्यादा मुश्किल था, कि जब इस्माइल अलैहिस्सलाम की उम्र 12-13 साल हुई तो अल्लाह ने ख्वाब में इब्राहीम अलैहिस्सलाम को हुक्म दिया, अपने बेटे को मेरे नाम पे ज़िबा करो। अब जिस बेटे का कांटा चुभना बाप से बर्दाश्त नहीं होता, उस बेटे को ज़िबा करना ये कितना मुश्किल काम है। मगर इब्राहीम अलैहिस्सलाम चूँकि नबी थे और अंबिया के ख्वाब सच्चे होते हैं, उन्होंने बेटे को बुलाया और बेटे को बुलाकर कहा, या बुनैया इन्नी अराफिल मनाम, मैंने ख्वाब में देखा है, अन्नी अज़बहू का, कि मैं तुम्हें ज़िबा कर रहा हूँ, फंज़ुर माज़ा तरा, तू बता तेरी क्या राय है। मुफ़स्सिरीन ने लिखा कि इब्राहीम अलैहिस्सलाम ने यह नहीं किया था कि तू मानता है तो मैं ज़िबा करूँगा, नहीं मानता तो मैं नहीं करूँगा, बल्कि इब्राहीम अलैहिस्सलाम ने इसलिए पूछा था, बेटा मुझे तेरे जहन का पता चल जाए, अगर तू मानता है तो मानने वालों जैसा सलूक करूँगा और अगर नहीं मानता तो न मानने वाला सलूक करूँगा, मगर मैंने तुझे अल्लाह के नाम पे ज़िबा ज़रूर करना है। इब्राहीम अलैहिस्सलाम ने छुरी तेज़ कर ली, इस्माइल अलैहिस्सलाम देख रहे हैं कि छुरी तेज़ हो रही है, मगर उनके दिल में भी अल्लाह की मोहब्बत बहुत थी, वो भी तड़प रहे थे कि जान तो देनी है, अल्लाह के नाम पे जान दे तो इससे बेहतर और क्या हो सकता है। जान दी हुई उसी की थी, हक तो यह है कि हक अदा ना हुआ। हम तो जान भी दे दें अल्लाह के नाम पर तो हक अदा फिर भी नहीं कर सकते अल्लाह का। चुनाचे इब्राहीम अलैहिस्सलाम ने अपनी आंखों पे पट्टी बांध ली, अगर मैं बच्चे को तड़पता हुआ देखूंगा या खून जिस्म से निकलता देखूंगा तो फिर मेरा हाथ रुक जाएगा। छुरी को तेज कर लिया, आंखों पे पट्टी बांध ली। अब बेटे को लिटाना था तो आम तौर पे चित लिटाते हैं जानवर को, मगर अगर चित लिटाते तो बेटे का चेहरा आंखों के सामने होता, फिर उस पर छुरी कैसे चलाते। तो इब्राहीम अलैहिस्सलाम ने उस बच्चे को करवट के बल लगाया। फलम्मा अस्लमा वतल्लहु लिल जबीन, जबीन कहते हैं ये जो हिस्सा होता है, लिल जबहा जबीनान, ये माथा है और इसकी दो जबीने हैं। तो इब्राहिम अलैहिस्सलाम ने उनको इस तरह लिटाया कि मुंह उधर था और पीठ इधर थी। अब इब्राहिम अलैहिस्सलाम ने छुरी चलानी शुरू की। अल्लाह की शान देखिए कि इब्राहिम अलैहिस्सलाम ने बेटे से पूछा कि बेटा अब मैं तुझे ज़िबह कर रहा हूँ, तेरी कोई आखिरी ख्वाहिश हो तो बता। तो इब्राहिम इस्माईल अलैहिस्सलाम ने जवाब दिया, अबू जान जब आप मुझे ज़िबह कर लें तो मेरे कपड़ों को लेके जाएं और मेरी अम्मी को दिखा देना कि आपका बेटा अल्लाह के नाम पे कुर्बान हो गया है। चुनाचे इब्राहिम अलैहिस्सलाम ने अपने बेटे को ज़िबह किया। जब ज़िबह करके आंखों से पट्टी खोली तो क्या देखा कि इस्माईल अलैहिस्सलाम तो सही सलामत हैं और उनकी जगह अल्लाह ने जंदा से एक मेंढा भेज दिया था, वो कुर्बान हो गया। अब इस इम्तिहान के बारे में अल्लाह फरमाते हैं, इन हाज़ा लहुल बलाउल मुबीन, ये बहुत बड़ी आजमाइश थी इब्राहिम अलैहिस्सलाम पर। अब बताएं अल्लाह ताला कितने बड़े हैं, जब अल्लाह किसी आजमाइश को बड़ा कहे तो वो कितनी बड़ी होगी। इन हाज़ा लहुल बलाउल मुबीन वफदैना हु बिज़बहिन अज़ीम। फिर अल्लाह फरमाते हैं कि इब्राहिम अलैहिस्सलाम ने यह कुर्बानी करके दिखाई, सलामुन अला इब्राहिम, इब्राहिम तुझ पे सलामती हो, इब्राहिम तुझे शाबाश हो। जैसे औरतें दुआएं देती हैं ना कि बेटा तुम जीते रहो, तुम्हें शाबाश हो, यही सलामुन अला इब्राहिम का माना है। अल्लाह फरमाते हैं मेरे इब्राहिम तूने इतनी बड़ी कुर्बानी करके दिखाई, सलामुन अला इब्राहिम, इब्राहिम तेरे ऊपर सलामती हो, और ये कुर्बानी हमें इतनी पसंद आई। व तरकना अलैहि फिल आखिरीन, हमने इसको क़यामत तक के लिए जारी उसारी कर दिया। चुनाचे हम ईदुल अज़हा पे जो जानवर कुर्बान करते हैं वो इब्राहिम अलैहिस्सलाम की सुन्नत की याद करते हैं। अब इब्राहिम अलैहिस्सलाम तीनों इम्तिहानों में कामयाब हो गए। अल्लाह ताला ने उनको आला तरीन मकाम दिया। क्या फरमाया, इन्नी जाइलुका लिन्नास इमामा, ऐ मेरे इब्राहिम मैं तुझे इंसानों का इमाम बनाता हूँ। आप अंदाज़ा लगाइए इब्राहिम अलैहिस्सलाम की औलाद में 18,000 के करीब उलमा पैदा हुए हैं। किसी की औलाद में एक वली होना तो वो खुशी से फूला नहीं समाता। अल्लाह ने उनको अव्वल अंबिया बनाया कि वो हज़ारों अंबिया के बाप दादा कहलाए। अब तीन बातें लुबे लुबाव हैं कि अगर कोई हमसे पूछे कि अल्लाह ताला बंदे को हज पे क्यों बुलाते हैं, तो एक फिक्र में उसका जवाब ये है कि अल्लाह ताला चाहते हैं कि मिल्लत इब्राहिमी को मिजाज इब्राहिमी का पता चल जाए। मिल्लत इब्राहिमी को मिजाज इब्राहिमी का पता चल जाए। और मिजाज इब्राहिमी क्या था, अल्लाह फरमाते हैं इज़ क़ाला लहू रब्बहू अस्लिम, जब रब ने उनको कहा कि तुम तस्लीम करो, सर झुकाओ, क़ाला अस्लमतु लिरब्बिल आलमीन, फरमाया कि मैं अल्लाह के सामने सर झुकाता हूँ। यह है मिजाज इब्राहिमी कि जो हुक्म खुदा है उसके सामने सर झुका देना और अपनी ख्वाहिशात को छोड़ देना। चुनाचे इब्राहिम अलैहिस्सलाम ने अल्लाह की बात को तस्लीम किया और अल्लाह के सामने सर झुका दिया। देखें अल्लाह ने उनको कितना इनाम दिया। पहली बात देखें कि उनको बाप ने अपने घर से निकाल दिया था, तो अल्लाह ने उसके बदले उनको अबुल अंबिया बना दिया, अंबिया का बाप, उनकी औलाद में अंबिया पैदा कर दिए। वाह मेरे अल्लाह, तेरी कदरदानी की भी इंतहा है। फिर दूसरी बात, उन्होंने घर को छोड़ा था, उन्होंने अपने घर को छोड़ा, अल्लाह ने उनको काबा का मुतवल्ली बना दिया। कितनी इज्जत की बात है कि अल्लाह ने अपने घर का इंचार्ज उनको बना दिया। मेरे इब्राहिम तूने घर छोड़ा है ना, मैं तुझे सबसे अफजल घर का निगरान बनाता हूँ। और कौम ने उनको अपनी तरफ से बड़ा जलील करके निकाला था, मगर अल्लाह ने इंतहाई इज्जत अता फरमाई। अल्लाह फरमाते हैं इन्नी जाइलुका लिन्नास इमामा, اے میرے ابراہیم میں تجھے انسانوں کا امام بناتا ہوں. اللہ تعالیٰ بڑے قدردان ہیں, اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم بھی اس کی سامنے اپنی گردنوں کو جھکائیں اور شریعت کے مطابق زندگی گزاریں تاکہ اللہ تعالیٰ کی بھی ہمارے اوپر رحمت کی نظر ہو جائے. یہ بازی عشق کی بازی ہے, جو چاہو لگا دو ڈر کیسا. یہ بازی عشق کی بازی ہے, جو چاہو لگا دو ڈر کیسا. گر جیت گئے تو کیا کہنے, گر ہار گئے تو مات نہیں. اللہ کے راستے میں انسان منزل پہ پہنچ گیا تو یہ کیا کہنے والی بات ہے, اور اگر راستے میں ہی موت آ گئی تو پھر بھی اس میں ناکامی نہیں ہے, چونکہ ہم اللہ کے راستے کی طرف چل رہے ہیں. لہذا ہمیں آج یہ نیت کرنی چاہیے, اے اللہ آج کے بعد آپ کے حکموں کے مطابق زندگی گزاریں گے, اور ہمارے پچھلے گناہوں کو آپ معاف کر دیجئے, اور آئندہ ہمیں نیکی کی زندگی گزارنے کی توفیق عطا فرمائیے. ہم نام کے مسلمان ہیں, اللہ ہمیں صحیح معنوں میں مسلمان بنا دیجئے. وآخر www.درسقرآن.com